بسم الله الرحمن الرحيم. الحمد لأهله والصلاة لأهلها، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قد أفلح من تزكى وذكر اسم ربه فصلى. والد کو اولاد سے محبت ہوتی ہے، والد اولاد کے لیے مٹھائی کا ڈبہ لے آیا، ڈبہ چھپا دیا، ایک لڈو اس میں سے دیا، ایک لڈو اس میں سے دیا. بیٹا لڈو، خوش ہو گیا باپ بیٹا کے والد نے لڈو دیا، باقی ڈبہ چھپا دیا. محبت اور پیار کا جذبہ کہ والد نے بیٹے سے کہا، بیٹا مجھے تو کھلاؤ، لڈو مجھے تو کھلاؤ. بیٹا کہنے لگا، اس نے نہ دیا. والد کا دل دکھا، والد کا دل دکھا، لیکن محبت غالب تھی. ڈبا دے کے کہنے لگا، بیٹا میں تو تیرے لیے سارا ڈبا لایا تھا اور تو مجھے تھوڑے سا لڈو کا تھوڑا سا حصہ بھی دینے میں تیرا جی بھر گیا، اکتا گیا، تو کترا گیا اور تو نے مجھے نہ دیا. ایک مثال. اب دوسری مثال سنا. ایک ذمہ دار سخی تھا، اس کے دروازے پہ ایک غریب آیا، اس نے اس کو پیالہ بھر کے، کٹورا بھر کے دودھ کا پلایا. کہنے لگا، سبحان اللہ، زندگی میں پہلی دفعہ تازہ میٹھا اور لاجواب دودھ پیا. ذمہ دار سخی تھا، کہنے لگا، یہ بھینس لے جا، اس کا بچہ ہے، تازہ دودھ ہے، لے جا دودھ پی، بچہ بھی تیرا، بھینس بھی تیری، اور ہاں تجھے گھاس بھوسا کہاں سے ملے گا، وہ بھی یہاں سے لے جایا کر. بڑا خوش ہوا کہ سخی کے در پہ آیا ہوں، سخاوت ملی ہے. جاتے جاتے ذمہ دار نے کہا، تیرے گاؤں میں میرا ایک رشتہ دار رہتا ہے، اس کو روزانہ ایک پاؤں دودھ دے دیا کر. کہنے لگے، یہ تو میں نہیں دوں گا. اس نے کہا، میں ایسی بھینس دے رہا ہوں جو 10 کلو صبح 10 کلو شام دودھ دے، اور تجھے کہہ رہا ہوں کہ صرف ایک پاؤ دودھ اسے دے دیا کر. کہنے لگے، یہ تو میں نہیں دوں گا. تو کیا خیال ہے، ذمہ دار پھر بھینس چھین لے گا یا لے گا؟ چھین لے گا یا دے دے گا؟ ساری نعمتیں میرے رب نے دی ہیں. میرا اللہ کہتا ہے، میرے بندے 360 دنوں میں تیرے پاس میرے لیے 10 دن ہیں. ساری نعمتیں تجھے دی ہیں، ایک چھوٹے سے لڈو، پھر اس لڈو میں سے میں کہتا ہوں تھوڑا سا مجھے تو دے دے، حالانکہ ڈبہ میرے پاس پڑا ہوا ہے، تیری امانت ہے، ڈبہ میرے پاس پڑا ہے اور وہ تیری امانت ہے. تو کہتے ہیں میں مصروف ہوں، میرے گھر کی ذمہ داری ہیں، میرا سب کچھ ہے، میں مصروفیت کو فارغ کرنے میں غالب بھی ہوں، کامل بھی ہوں، سب کچھ میں نے دیے ہے، اور میں نے دے کے کہا ہے کہ میرے لیے 10 دن دے دے. میرے ایک جاننے والے تھے، اس کا نام تو کچھ اور تھا، اس کو لوگ خوشبوئی کہتے تھے، خوشبوئی. میں جیل میں کھانا، سالن، چیزیں پکوا کے لے جاتا تھا. جیل کا جو وارڈن سپرنٹینڈنٹ یا وہ محبت کرتا تھا، وہ بانٹنے دیتا تھا. میں لے جاتا تھا قیدیوں کو، یطعمون الطعام علی حبہ. حب کہتے ہیں رشتہ داروں کو، حبہ یتیما و مسکینا و اسیرا. یتیم، مسکین اور قیدی. میں ایک دفعہ گیا نا تو خوشبوئی سامنے جیل میں کھڑا تھا، ہیں یہ کیا ہوا؟ میں خوشبوئی کو کہتا رہتا تھا کہ تھوڑا سا اللہ کے لیے وقت نکال لے، تھوڑا سا اللہ کے لیے چند لمحے. کہنے لگے مصروف بہت ہوں، فرصت نہیں ہے. باتیں آپ کی بہت اچھی ہیں، گالی تیرے لاکھ روپے دے پر ویلا کہیں. یقین جانیے سلاخوں میں سے ایسے ہاتھ بات نکال کے نا مجھے آج تک یاد ہے. کہنے لگے حکیم صاحب بس تو کہنے آیا ہے نہ کہنا، جو تو کہنے آیا ہے نہ کہنا. فارغ ہی فارغ ہوں، اتنے عرصے سے جوڈیشل جیل تھی، جوڈیشل اتنے عرصے سے جوڈیشل میں پڑا ہوا ہوں، نہ ضمانت ہوتی ہے نہ پکی جیل میں جاتا ہوں، دنیا کا ہر ہیلا کر لیا ہے، مجھے پتا ہے آپ معاف کریں گے تو ہو جائے گا. میں نے کہا میں نے کون سی بد دعا کی ہے میں جو معاف کروں گا؟ کہا نہیں، میں نے آپ کی بات نہیں مانی. اللہ نے کہا تو نے میرے فقیر کی بات نہیں مانی، جا تجھے پھر اتنا فارغ کروں گا کہ تو فارغ ہی فارغ ہے. جس رب نے ساری نعمتیں دی ہیں، جس رب نے ساری عطائیں کی ہیں، جس سب نے عزتوں اور وقار و شان و شوکت دی ہے، اور جس رب نے فارغ کر دیا ہے. میں ایک مہینہ آغا خان میں رہا ہوں، 1997 میں آغا خان ہاسپٹل میں ایک ماہ رہا ہوں. مسجد میں جاتا تھا اور کچھ ذمہ داریاں. میری طبیعت میں تھا کہ میں مریضوں کی عیادت بھی کروں، 70,000 فرشتے صبح اور 70,000 فرشتے شام، اور پھر میری مزاج میں تھا کوئی اور کام بھی کروں. آسان نیکیوں کے حیرت انگیز فضائل میری ایک کتاب ہے، اس کتاب کا کام میں نے جیل میں اپنا ہسپتال میں کیا تھا. فارغ تو بیٹھا نہیں، کیسے فارغ بیٹھوں، چھیڑ چھاڑ کا مزاج تو ہے. ایک ڈاکٹر صاحب تھے حیدرآباد کے، ان کی ٹانگ کٹی ہوئی تھی شوگر کی وجہ سے، بہت بڑے ڈاکٹر تھے حیدرآباد کے. اس وقت ان کی عمر ہوگی کوئی 70 کے قریب اندازہ. ان کے ہاں جاتا تھا، سلام کرتا تھا، فارغ تھے، انہیں کوئی پوچھتا نہیں تھا. تو مجھ سے کہنے لگے بیٹا بیٹھ جاؤ. میں بیٹھ گیا. کہاں سے ہو؟ میں کہ جی میں فلاں جگہ سے ہوں. اچھا کیسے آئے، کس طرح آئے؟ روز آتے ہو، اور تو کوئی نہیں آتا. دل لگی جیسے مجھ سے ایک محبت ہو گئی. میں نے دو ہمدردی کے بول بولے. تو ڈاکٹر صاحب نے پھر اپنے حالات بتائے. کہنے لگے یہاں داؤد ہے یا داؤد میڈیکل کالج ہے کراچی میں، وہاں سے میں نے ایم بی بی ایس کی، بہت پرانی ہے. پھر مصروف ہو گیا زندگی میں، میرے پاس ماں کے لیے وقت نہیں تھا، میرے پاس باپ کے لیے وقت نہیں تھا، میرے پاس کچھ وقت نہیں تھا. دوستوں کی کمپنی، ٹینس کھیلتا تھا، میرا ایک ڈریس ہوتا تھا، اور میری زندگی تھی لاجواب جاب تھی، بڑے بڑے لوگ میرے علاج کرتے تھے، ایک فون پی ٹی سی ایل ہوتا تھا، لینڈ لائن، ایک فون پہ ہر کام ہو جاتا تھا، اور زندگی کی ٹھاٹ باٹ تھی اور زندگی کا نظام تھا. ایک دفعہ میری والدہ نے مجھے بلایا، میرے پاس ٹائم نہیں تھا، اکتہٹ کے لیجے میں والدہ کے پاس گیا. ہائے ہائے کیا کہانی آج مجھے یاد آئی جو مجھے رلا دے گی. میرے آباد نے کہا کہ حضرت آج تھوڑی سی اگر اعتکاف، آخری عشرے کے اعتکاف پہ بات ہو جائے. میں ان کے کہتے ہی میرا وہ ایک دم ڈیٹا جو ہے وہ نکلنا شروع ہو گیا، اور نیچے سے لفٹ پہ آتے آتے یہ ڈیٹا نکلا جو میں بتا رہا ہوں. والدہ نے بلایا، ڈاکٹر صاحب کہنے لگے، نام بھی مجھے یاد ہے، ان کا نام تھا ڈاکٹر خاور، پرانے فوت ہو گئے یقیناً واللہ اعلم. والدہ کہنے لگی بیٹا तुझे मैंने बड़ी मुश्किल से पाला था बेटा, हम गरीब लोग थे बेटा, तुझे पता है वक्त से पहले मेरी आंखें खत्म हो गई मशीन चला चला के, और रात को लालटेन पे मैं मशीन चलाती थी और मेरी कपड़े सीती थी बेटा, मैं चारपाइयां बुनती थी, मैं ये को मजदूरियां ये मजदूरियां करती थी बेटा, तेरी मेरी चाहत थी मेरा बेटा बड़ा होके डॉक्टर बनेगा जैसे हर मां की चाहत होती है, बेटा तुझे मैंने डॉक्टर बनाया। बेटा ठीक है तू मसरूफ है, तूने मुझे ना पूछा, मेरी एक चाहत है, मेरी जिंदगी की खबर नहीं, मेरी खातिर मस्जिद में आखिरी अशरे का इत्तेकाफ बैठ जा मेरे लिए। हाय, एक बुजुर्ग दुनिया से रुखसत होने लगे, अपने बेटे मोहम्मद शफी जी हजरत हजरत तकी उस्मानी साहब के वाले साहब, मोहम्मद शफी जी जी अब्बा जी, अब्बा जी का नाम था मोहम्मद यासीन रहमतुल्ला। बेटा भूल तो सारे जाते हैं, मुझे जरा देर से भूलना। बेटा भूल तो सारे जाते हैं, मुझे जरा देर से भूल। मौत की आखिरी हिचकी को जरा गौर से सुन, मौत की आखिरी हिचकी को जरा गौर से सुन, जिंदगी भर का खुलासा इसी आवाज में है, जिंदगी भर का खुलासा इसी आवाज में। बेटा भूल तो सारे जाते हैं, मुझे जरा देर से भूलना। तो डॉक्टर साहब ने मुझे कहा, कोई सुनने वाला नहीं था, मैं बैठ गया तो समझ ले उनके वक्त खुल गए, मैं क्या लफ्ज कहूं। तो कहा, मेरी वालदा ने कहा जिंदगी खबर नहीं, और मुझे पता है बेटा मैं इस रमजान के बाद नहीं रहूंगी, तो सिर्फ मेरी खातिर इस रमजान आखिरी अशरे का इत्तेकाफ मस्जिद में चला जाओ, मेरी आंखें ठंडी होगी, और फिर मुझे मांगना, दौलत डॉक्टर सब कुछ तो बन गया, बेटा तेरी अब हसरतें और क्या रही हैं, जो मिलना था मिल गया, जो शोहरत दौलत इज्जत डॉक्टर फला फला सब कुछ मिल गया, और आप क्या चाहिए, और आप क्या चाहिए। कहा कि मुझे गुस्सा आ गया, मैंने कहा अम्मा आप मुझे फर्क समझती हैं, मेरी टांगें टूटी हुई हैं जब मैं घर में बैठा हूं, चलो उठा के मुझे मस्जिद में फेंक आएंगे और मैं पड़ा रहूंगा, मां मेरा पल पल का एक जिंदगी का शेड्यूल है, नज्म है, मेरी जिंदगी है, मसरूफ लाइफ है, मैंने दुखी इंसानियत की खिदमत करनी है, मां आप कैसी बातें करती हैं। मां मेरी ना ऐसे थोड़ी को हाथ लगाकर मैंने इसे छटक दिया, कहने लगी खबर बेटा, वो लम्हे क्या होंगे जब मां मिन्नत कर रही होगी। याद रखिएगा अल्फाज के तर्जमे होते हैं, जज्बात के कभी तर्जमे नहीं होते, जज्बात की ट्रांसलेशन नहीं होती, जज्बात की जस्टिफिकेशन नहीं होती, जज्बात की लॉजिक नहीं होती, अल्फाज के तर्जमे हो जाते हैं। वो डॉक्टर खावर की मां के जज्बात थे जो हाथ उठ के दाढ़ी को लगा रही थी, दाढ़ी से मुराद दाढ़ी उनकी नहीं थी, यानी ठोड़ी को इसे क्या कहते हैं, बस इसको लगा रही थी, कह रही थी बेटा मेरी खातिर, मैंने तुझे बड़ी मुश्किल से पाला, गुर्बत में तंग दस्ती में तेरे बाप ने मुझे छोड़ दिया था, तेरे बाप ने एक शादी की एक के बाद फिर दूसरी कर ली थी, बेटा तू तो मेरी सारी माता है, मेरी चाहत है, मेरी खातिर तकाफ में बैठ जाओ, मेरी खातिर तकाफ में बैठ जाओ। मैंने मां का हाथ झटका, मैंने कहा मां मैं आपके लिए दुआ करूंगा। जाते जाते मां ने कहा बेटा मैं भी करूंगी। कह रहा हां करते रहना, और मैं चला आया। और मां फिर रमजान ना पा सकी, मां रमजान से पहले कूच कर गई और रमजान चली गई। मुझे कोई एहसास नहीं हुआ, बूढ़े आते हैं चले जाते हैं। मैं अपनी जिंदगी के मशागल में मशगूल रहा और कहा कि कभी कभी मां आती थी ख्वाब में, कहते खबर बेटा इतकाफ रमजान आ रहा, आखिर ये शरीर का इतकाफ बैठ जा मेरे लिए। और मैं मां के साथ वैसे ही छटक रहा हूं, मैं इसको ख्यालात समझता रहा, मैं इसको तसव्वुरात समझता रहा, मैं इसको बीती जिंदगी की बात जो दिल पे नक्श थी वो समझता रहा, मैं सब कुछ समझता रहा। आखिरकार मुझे शुगर हो गया। उन्होंने कहा जी आपने अपनी जिंदगी को बहुत मसरूफ रखा है दोस्तों में, खाने पीने में एहतियात नहीं की, तो डॉक्टर साहब आप डायबिटिक हो गए हैं, आपको शुगर हो गई है, लिहाजा थोड़ा सा इलाज कर दें। एक दफा टेनिस खेलते हुए मेरे पांव पे चोट लगी, चोट बढ़ गई, बढ़ते बढ़ते जख्म गैंग्रीन खराब हो गया और अब मेरी टांग कट गई। जिस दिन मेरी टांग कटी ना मैं एनेस्थीसिया में था, बेहोश था। अम्मा आई, खबर बेटा हाय। अब जो बात की ना तो डॉक्टर खबर की आंखों में आंसू की बारिश थी, वो ऐसा रोया कि अमला आ गया, क्या हुआ? कह लगा नहीं मैं कोई इनसे बातें कर रहा हूं, हमारी कोई अपने दिल की बातें हैं। स्टाफ नर्स चली गई, कहने लगे अम्मा आई, खबर बेटा रमजान आ रहा है। और मैं अम्मा से कह रहा हूं अम्मा मेरी आंखें कोई टूटी हुई है और मैं बिस्तर पे पड़ा हूं और आप मुझे उठा के मस्जिद में फेंक आएंगे। और कहा जब मुझे होश आया तो मेरी टांग नहीं थी क्योंकि वो काट दी गई थी। अम्मा की फरियाद मैं बेहोशी की हालत में सुन रहा था और मां मुझे मैसेज दे रही थी, मां मुझे हाय। मां को सताने वाले, मां का दिल दुखाने वाले, मां का दिल तड़पाने वाले, मां के दिलों से खेलने वाले, माओं के दिलों को क्या जिंदगी होगी उनकी। एक तरफ वो है रात को चूल्हे में छोटी छोटी लकड़ियां डाल के आटा गूंद के खाना चीजा सालन रख के पड़ा हुआ है। अम्मा कहती बादला पहली आवाज पे, जी अम्मा बादला भूख लगी है। हाँ, और रोटी ताजा पकाई, खुद बीवी को नहीं उठाया, और सालन गरम किया, अम्मा को पानी दिया, अम्मा ने अपने पोपले और दांतों को बगैर मुंह से खाना खाया और चुप करके बैठा रहा। अम्मा के हाथ धुलाए, अम्मा के हाथ खुश किए, अम्मा को सुलाया, चीजें रख के कहने लगा मौला इस मां की खिदमत को कबूल कर ले। ये मैंने अपने परदादा की बात सुनाई। मेरे परदादा का नाम तो हाजी फतेह मोहम्मद था लेकिन उनकी अम्मा उनको मोहब्बत से बादला कहती थी, और बादला दिल से है, बादल बादल असल में लफ्ज है कि दिलों का राजा, दिलों में रहने वाला। बादला भूख लगी है, जी अम्मा जी अम्मा। मां मोहब्बत से बादला कहती थी। डॉक्टर खावर आज मुझे याद आ रहा है और ये बात 97 की है, 97 के 97 की बात है। अक्टूबर या नवंबर था, नाइन्टी सिक्स की बात है, वालिब 96 की, हाँ 96। कितने साल हो गए 96 को? 25 साल। और कहा फिर आगे जो डॉक्टर खावर ने बात मुझे बताई, क्या लगा आज वक्त ही वक्त है एक औश है, मैं अपने दिल पे पत्थर रख के अपनी मां की बात मान लेता, आज मेरा जी चाहता है मुझे कोई उठा के, मुझे कोई घसीट के ले जाए, ये लफ्ज मुझे मुजाद है यही लफ्ज का, उठा के ले जाए घसीट के ले जाए और अम्मा की लहर से लिपट के रहूं और लिपट के माफी मांगू। सारा रमजान इस आखिरी अशरे का इस्तकबाल, सारा रमजान इस आखिरी अशरे की तैयारी, सारा रमजान इस आखिरी अशरे की बहारें और बरकतें, और सारे रमजान के जितने लाखों करोड़ों रोजेदार हैं उन सब की दुआएं आहें इस आखिरी अशरे में शामिल, और इस आखिरी अशरे की बहारें आज शाम से शुरू हैं और चांद रात तक जारी हैं। किस्मत और नसीब मुकद्दर का सिकंदर होगा जो अपने आप को 10 दिन के लिए अल्लाह की कैद में दे देगा, अल्लाह के इश्क का कैदी बन जाएगा, कमली वाले की मोहब्बतों का कैदी बन जाएगा, कमली वाले की मोहब्बत और इश्क की कैद में अपने आप को कैद कर देगा। कहा मेरे कान कैदी हैं, मेरी आंखें कैदी हैं, मेरे पांव कैदी हैं, अब जो हदूद है एतकाफ की मैंने बस वहां जाना है, उसके अलावा मेरी कैद ही कैद है। मौला तेरी मोहब्बतों का कैदी हूं कबूल कर ले, मौला तेरे इश्क का कैदी हूं कबूल कर ले, मौला बेअख्तियार नहीं हूं अख्तियार तूने दिया है, मैं खाऊं पीऊं बाहूं जाऊं बाजारों में फिरूं, पर मौला तेरे इश्क में अपने आप को मैंने कैद कर लिया है। हाय रब के इश्क का कैदी, अल्लाह की मोहब्बतों का कैदी, एक वो शख्स भी था जिसने कमली वाले के इश्क में अपने सारे दांत तुड़वा दिए थे, ख्वाजा उवैस करनी ओहद में पता चला कि मेरे आका का एक दांत दो दांत, फरमाया ये टूटा होगा, पता नहीं ये तोड़ दिया, क्या पता ये टूटा होगा, फिर ये तोड़ दिया, अच्छा ये टूटा होगा, फिर ये तोड़ दिया, सारे दांत तोड़ दिए। कहा मदीने वाले का इश्क है, तड़प रहा हूं आका कमली वाले की, एक वो इश्क है, एक ये इश्क है कि मदीने वाले की मोहब्बतों में और इश्क में अपने आप को 10 दिन का कैदी बना लिया, और कहा कि मौला तेरी मोहब्बतों का कैदी हूं, अल्लाह की खातिर अपने आप को कैदी बना लिया, अल्लाह की खातिर, ना जबर है मेरे ऊपर, ना जबर है मेरे ऊपर, ना मेरे ऊपर कोई जिम्मेदारी, ना मैं कोई मुझे पकड़ने वाला है, मैं चाहूं निकल जाऊं, लेकिन अपने आप को अल्लाह की मोहब्बतों का कैदी, और मुझे वो खुशबूई कि वो जेल के हाथ ऐसे निकले हुए सलाखों से बाहर आए, और कहा ना कहना ना कहना, आप मुझे कहते थे वक्त, मैं कहता था वक्त नहीं है, मेरी जिंदगी मसरूफ है, आज फारिग ही फारिग हूं। वो फारिग करना बड़े तरीकों से जानता है, वो कैसे फारिग कर दे, वो एक पल में फारिग कर दे, उसके पास फारिग करने के 100 निजाम हैं, वो कादर भी है मुक्तदर भी है, वो इन अल्लाह अला कुल्ले शाइन कदीर भी है, वो हर चीज पे कुदरत रखता है। क्या खुशकिस्मत हैं आप जो आज इस एतकाफ की दुनिया में आप दाखिल हो गए, ख्वातीन भी मर्द भी, जो अपने आप को अल्लाह की मोहब्बतों का आशिक और कैदी बना दिया, और कहा मेरी आंखें भी कैदी हैं, मेरे जज्बे भी कैदी हैं, मेरा दिल भी कैदी है, सिवाय सोने और खाने के बाकी बस तू है मेरा रौला, या रहे अब रब तू मेरा और मैं तेरा यार रहूं, हर वक्त जिक्र ओ फिक्र मैं तेरे मस्त रहूं सरशार रहूं, या अल्लाह याद में तेरी सबको भुला दूं कोई ना मुझको याद रहे, یاد میں تیری سب کو بھلا دوں کوئی نہ مجھ کو یاد رہے. یہ آخری عشرے کی باتیں ہیں، ذرا غور سے سننا. یاد میں تیری سب کو بھلا دوں کوئی نہ مجھ کو یاد رہے، اور تجھ پہ سب گھر بار لٹا دوں خانہ دل آباد رہے. گھر بار لٹا دوں، گھر بار لٹا دوں، تجھ پہ سب گھر بار لٹا دوں خانہ دل آباد رہے. نظر سے اپنی سب کو گرا دوں فقط تجھ سے فریاد رہے. نظر سے اپنی سب کو گرا دوں، کوئی کیا تانا دے، کوئی کیا باتیں کرے، کوئی کیا الزام لگائے، کوئی کیا کہے کہاں تیرا پیر اور تسبیح خانہ کون سا بکری کہاں. نظر سے اپنی سب کو گرا دوں، کوئی بات نہیں، مجھے نظر کی سب نے گرا دیا اور مجھ پہ اعتراض اور تانے آئے، کوئی حرج نہیں. پر میری فریاد مولا تجھ سے ہے، میں بندوں سے نہیں الجھوں گا، ان کو جواب نہیں دوں گا. تسبیح خانے کا پیغام نہ الجھاؤ کا ہے نہ مقابلے کا ہے، تسبیح خانے کا پیغام پیار کا ہے. نظر سے اپنی سب کو گرا دوں فقط تجھ سے فریاد رہے. اور یار رہے یا رب تو میرا اور میں تیرا یار رہوں، ہر وقت ذکر و فکر میں تیرے. یہ آخری عشرے کی بات ہے، بڑی خاص، غور سے سننا. ہر وقت ذکر و فکر میں تیرے، مست رہوں سرشار رہوں. واہ واہ واہ. ہر وقت ذکر و فکر میں تیرے، مست رہوں سرشار رہوں. اور آخری عشرے کی اور بات ابھی آگے سنیے گا. ہوش رہے نہ مجھ کو کسی کا، مست کو ہوش نہیں ہوتا، مست کو ہوش نہیں ہوتا. ہوش رہے نہ مجھ کو کسی کا مگر میں تیرا ہوشیار رہوں. ہوش رہے نہ مجھ کو کسی کا مگر میں تیرا ہوشیار رہوں. ہر وقت ذکر و فکر میں تیرے، مست رہوں سرشار رہوں. ہوش رہے نہ مجھ کو کسی کا مگر میں تیرا ہوشیار رہوں. یار رہے یا رب تو میرا اور میں تیرا یار رہوں. اور آخری عشرہ نا، ایک تو اپنی ذات کے لیے، اور آخری عشرہ اپنی نسلوں کے نصیب اور مقدر اور بخت کے لیے. اس میں بھی ایک واقعہ سناتا ہوں، اس میں بھی ایک واقعہ سناتا ہوں. چشتیہ میں ایک بہت بڑے بزرگ ہیں، حضرت قبلہ عالم حضرت خواجہ نور محمد مہاروی رحمت اللہ علیہ، چشتی سلسلے کے بہت بڑے بزرگ، اللہ کے نیک بندے، غریب نواز، خواجہ نور محمد صاحب. خواجہ نور محمد یہ قوم کے کھرل تھے، خواجہ نور محمد صاحب رحمۃ اللہ. خواجہ نور محمد صاحب کے جو بڑے تھے، پردادا کے پردادا، وہ ہر سال دلی میں ایک درویش تھے، ان کے ہاں اعتکاف میں جاتے تھے اور پورے مہینے کا اعتکاف کرتے تھے. 16 رمضان کو مرشد یہاں ایک کمر بند بنواتے تھے، جیسے نا آپ کوئی رومال، کوئی پگڑی، کوئی دوپٹہ اٹھا کے کمر میں باندھے، بعض لوگ کمر میں باندھ دیتے ہیں، چڑھائی کرنے والے، محنت کرنے والے کمر میں باندھتے ہیں، یا جیسے پولیس فوج بیلٹ باندھتی ہے. مرشد نا 15-16 رمضان کو کمر بند بنوا دیتے تھے، اور یہ اس بات کی دلیل ہوتی تھی کہ آخری عشرہ آ رہا ہے، کمر بستہ ہو جاؤ، ہوشیار ہو جاؤ، تیار ہو جاؤ، تیاری میں لگ جاؤ. کمر بند بنوا دیتے تھے. عمرا، روسا، فقرا، غربا سب آتے تھے، اور 23 رمضان کو مرشد سب کو بلاتے تھے. غور سے سنیے گا، 23 رمضان کو مرشد سب کو بلاتے تھے، فرماتے تھے روحانیت پانے والے ادھر آ جاؤ، دولت پانے والے ادھر آ جاؤ، حکومت پانے والے، ملک پانے والے ادھر آ جاؤ. 3 حصوں میں لوگ تقسیم ہو جاتے تھے، ہر بندے کا انتخاب ہوتا تھا، ہر بندے کا انتخاب ہوتا تھا. خواجہ نور محمد مہاروی رحمت اللہ علیہ حکومت پانے والوں میں جا بیٹھے، مرشد کی نظر اور تھی، اٹھ کے روحانیت پانے والوں میں بیٹھ گئے. مرشد نے دعا کی کہ مولا جو مانگتے ہیں انہیں دے دے. ہر سال ایسے ہوتا تھا، اور جن کو حکومت مانگتے تھے حکومت ملتی تھی، مال مانگتے تھے مال ملتا تھا، روحانیت مانگتے تھے روحانیت ملتی تھی. آج وہ روحانیت کے تونگر بھی ہیں، شہنشاہ بھی ہیں، کلندر بھی ہیں، روحانیت کے عظیم بادشاہ ہیں. جو اعتکاف بیٹھنے والا ہے 23 کی رات سے اس کا نظام شروع ہوتا ہے، جیسے اللہ کا نظام ہے 4 ماہ کے بعد بچے کا وجود وجود میں آتا ہے. ہے 4 ماہ کے بعد بچے کا وجود وجود میں آتا ہے. 23 رمضان کو اعتکاف والے کے سمجھ لیں کہ اللہ پاک اس کی روحانیت کے وجود کو وجود دیتے ہیں. اب میری بات کو غور سے سنیے گا، بہت باریک اور عظیم نقطہ بیان کر رہا ہوں. 23 رمضان کو اللہ پاک اس کی روحانیت کے وجود کو وجود دیتے ہیں، اور 27 رمضان میں اللہ اس میں روح ڈال دیتے ہیں. روحانیت کے وجود میں کیا ڈال دیتے ہیں؟ روح ڈال دیتے ہیں. اور اللہ اس کی روح ڈال کے، جب روح آ گئی پھر جسم بننا پھلنا پھولنا بڑھنا شروع ہو جاتا ہے. اور فرمایا 29 رمضان میں اللہ اس کو وجود دے دیتے ہیں، اور وجود میں اس روحانی دنیا کے وجود میں سب سے پہلے 2 چیزیں دیتے ہیں، حالانکہ جسمانی دنیا کے وجود میں پہلے دل بنتا ہے. آپ سائنس پوچھئے گا، میں سائنس کا طالب علم رہا ہوں، لیکن روحانیت کے وجود میں پہلے 2 چیزیں بنتی ہیں، ایک زبان بنتی ہے اور ایک ہاتھ بنتے ہیں. اور وہ روحانی وجود جو 29 رمضان کو کامل ہو جاتا ہے، تیار ہو جاتا ہے، وہ اللہ سے ایک دعا کرتا ہے کہ مولا مجھے اور میری نسلوں کو، مجھے اور میری نسلوں کو دست غیب عطا فرما. یہ لفظ نہ سنا ہوگا، دست غیب عطا فرما. یہ میرا آج کا واقعہ یاد رکھیے گا صدا، یہ اللہ کے علم میں سے آج علم ہے اور میں بیان کر رہا ہوں. 29 کو جو اس کا وجود بنتا ہے، 29 کو، 29 کون سا؟ 29 رمضان کو، اس میں 2 چیزیں بنتی ہیں، ایک بولیں اور دوسرے ہاتھ، زبان بولتی ہے اور ہاتھ اٹھتے ہیں، اور صرف ایک سوال اللہ سے کرتا ہے، اللہ دست غیب عطا فرما. ختم. دست غیب پتہ ہے کسے کہتے ہیں؟ دست غیب کہتے ہیں ایسا ہاتھ نظر نہ آیا، دست ہاتھ کو کہتے ہیں، غیب کہتے ہیں نظر نہ آئے، اور میری نسلوں کی ضرورتیں پوری ایسی ہوں کہ جہاں سے گمان اور خیال نہ ہو. دست غیب، میری نہ اور میری نسلوں کی ضرورتیں، عزتیں، وقار، سربلندیاں، برکتیں، خیریں، شہرتیں، عزتیں، نصیب، مقدر، بخت. 29 کو اس اعتکاف کے بیٹھنے والا، جس نے اپنے آپ کو اللہ اس کے حبیب کا قیدی بنا دیا، عشق کا قیدی ہے یہ 10 دن کا، یہ عشق کا قیدی ہے، یہ بیٹھنے والے کو 29 رمضان کو اللہ 2 چیزیں بناتا ہے، ایک ہاتھ اور ایک زبان. اور ہاتھ سے یہ اٹھتے ہیں، ہاتھ اور زبان بولتی ہے، ایک دعا مانگتی ہے صرف، یا اللہ دست غیب مجھے اور میری نسلوں کو عطا فرما. اور دست غیب کیا ہے آپ نہیں گمان کر سکتے. میں نے دست غیب ایک درویش کو واضح دیکھا ہے، کئی درویشوں کو دیکھا ہے، ایسے ہاتھ جیب میں مارتے تھے اور نئے سے نئے نوٹ نکالتے تھے. اور ایک دفعہ ٹرین میں سفر کر رہے تھے، فرمایا جتنے ٹرین میں کھانے بیچنے والے، بوتلیں بیچنے والے، بسکٹ بیچنے والے، سارے لے کے ٹرین میں بانٹ دو. خدام اٹھے، بوتلیں بانٹنے والوں کا، تیری بوتلیں کیوں کہاں ہیں؟ انہوں نے کہا یہ ڈالے سارے پڑے ہیں. انہوں نے کہا ساری ٹرین کو بانٹ دے، کھانے سب بانٹ دے، بسکٹ سب بانٹ دے، جو چیز بانٹ دے، بل حضرت کے پاس ہے. حضرت ایسے جیب سے نکالتے تھے، اور جیب میں ہوتا کچھ نہیں تھا، میں نے خود دیکھا، ایسے ہاتھ میں سے ایسے نکالتے تھے اور نئے نئے نوٹ ہوتے تھے. ہاں بھائی کیا چاہیے تمہیں، ایسے بولتے تھے. یہ لو، انہیں حضرت اس کے مثلا روپیہ مند. ہاں ٹھیک ہے، بھائی غریب ہے 2 روپے دے دو. حالانکہ وہ روپیہ بھی نہیں بنتا تھا، اس کی چمن نہیں بنتی تھی، اس نے ایسے کہہ دیا میرا روپیہ بنتا ہے. دستے ہیں. اور پھر ایک دفعہ فرمایا، ایک بندے نے کہا حضرت مجھے یہ چیز دے دیں، اور وہ ساری دے دی. دوسرے نے کہا حضرت اپنے لیے تو رکھتے. فرمایا 40 سال دعا کر کر کے تو رب سے رزق کے دروازے کھلوائیں تو بند کرواتا ہے. उनको 40 साल में मिला। और जो एतकाफ बैठने वाला है, जिसके कान भी एतकाफ वाले हों, जिसकी आंखें भी एतकाफ वाली हों, जिसके पेट भी एतकाफ वाला हो, यह ना हो कि दिन रात मोबाइल की कहानी और सोना है। कई मसाजिद से लोग उठ के यहां आते हैं, वो कहते हैं जी मसाजिद में, अल्लाह के घर मसाजिद, हर जगह मस्जिदें हैं, कहने लगे वहां मोबाइल गपशप होता है, किसको पड़ी है आके मजमे की तरबियत करे, दोपहर को ये करो, असर को ये करो, जोहर को ये करो, मगरिब को ये करो, खाने के दौरान ये पढ़ो, किसको पड़ी है, कहीं इमाम होइए। डिवाइड मासी कौन आएगा, किसको पड़ी है, जो आके कहे, मिन्नत करे और एक एक अम्मा की तरह पढ़ाए खिलाए। क्या तस्बीह खाना ऐसा नहीं कर रहा, लोग तस्बीह खाने में आके कयाम करते हैं, वो कहते हैं यहां एक तो लाइट नहीं जाती, सारे लाहौर डूबा हुआ है, ठंडा पानी, मीठा पानी, मीठी बोली, मीठे लोग, मीठे खाने और मीठी लोरियां और मीठी दुआएं, मीठे आमाल और मीठा निजाम और थपकियां और फिर रुखसतियां और फिर तावीज और नेमतें और चीजें और दम वाली पता नहीं क्या। उनतीस को दो चीजें बनती हैं, हाथ और जबान, इस रूहानी वजूद की। हा मेरा रब किसी की मजदूरियां जाया नहीं करता, मेरा अल्लाह किसी की मेहनत जाया नहीं करता। तू सोसों के वक्त गुजार, तू हवेली में मेरे साथ था, तूने मुशक्कत की थी, तू यहां सोसों के वक्त गुजार, पर याद रख तू खाली जा रहा है। तजर्बा करना है तो कर ले, तू सोसों के वक्त गुजार। एक वो है, एक वो है जो 10 दिन में कहते हैं कि मौला सोना भी है सोने के वक्त में, पर मौला अपने लम्हे लम्हे को मैंने कीमती बनाना है, अपने पल पल को मैंने कीमती बनाना है। अल्लाह कहता है 23 की रात बुलाओ, इसको लोग क्या क्या मांगता है, 23 की रात बुलाओ, इसकी चाहतें पूछो, क्यों, इसकी चाहत के मुताबिक आगे महल बना। हाँ भी तेरा डिजाइन कौन सा है, उन्हें कहा मेरे स्पेनिश मकान बनाना है, उन्हें कहा तेरा, उन्हें कहा जी मुगलिया तर्स का बनाना है, उन्हें कहा तेरा, उन्हें कहा ये अल्लाह ने सबका महल बना। अच्छा ठीक है भाई, चलो जी इसकी दरखास्त फाइलें उठा के रख दो। अल्लाह पाक कहता है 27 की रात को इसमें रूह डाल दो, रूह पड़ी और उसके बाद फल फूल फल ना कशजरतन तैयबतन, आगे बढ़ना पड़ा हुआ और एक रूहानी वजूद बेदार हुआ, उस रूहानी वजूद के हर निजाम बेदार और उसके हाथ बने, उसकी जुबान बनी, और उसने सबसे पहली जो चीज अल्लाह से मांगी वो या अल्लाह मेरे लिए और मेरी नस्लों के लिए दस्ते गैब अता फरमा। ऐसा रिस्क रूहानी और जिस्मानी, जिसको कहते हैं शाला लोड़ दी थोड़ ना होवे, हाय 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 पुराने लफ्ज हैं, लोड़ दी थोड़, जब तुझे किसी चीज की जरूरत हो रब उसी वक्त अता कर दे। हज में मेरे साथ एक साहब थे, वो एक दुआ मांगते थे, मुझे उसकी दुआ बड़ी अच्छी लगी, कहते थे मौला कभी बेबस और मजबूर ना करना, जिंदगी में किसी मौके पे मुझे बेबस ना कर देना, अल्लाह मजबूर ना कर देना। दस्ते गैब कभी बेबस नहीं, गैबी हाथ, इसको कहते हैं गैबी मदद। क्यों कहते हैं, पता नहीं गैब से मेरी मदद कैसे हो गई, बेगुमान रिस्क कैसे मिल गया, पता नहीं गैब से मैं तो बस हो गया था, मेरा तो जो कुछ होना था अल्लाह की रहमत से ऐसी आई कि गैब से ये हो गया ये हो गया। आप कहते हैं ना इसे दस्ते गैब कहते हैं, 29 की रात दस्ते गैब मिलता है। और लैलतुल जायजा चांद रात, जब रमजान का ऐलान, ईद का ऐलान जब होता है, फिर अल्लाह जल्ला शान हो कहते हैं फरिश्तो इसने मुझसे दस्ते गैब मांगा है, आओ मैंने इसको दस्ते गैब दे दिया है। फरिश्ते कहते हैं मौला इसकी उम्र थोड़ी है या इसके हिस्से में रिस्क इतना है, अगर ज्यादा दे दिया गुनाहों में नाफरमानी में मुब्तला हो जाएगा। मेरा अल्लाह कहता है मैं अपने वादा पूरा करके दे जाऊंगा, मैंने इसको भी देना है और इसकी नस्लों को देना है, मैं सच्चा नहीं होगा तो और कौन सच्चा होगा। अल्लाह ने वक्त दिया है, डब्बा दे उसके पास पड़ा है, उसने लड्डू दिया है थोड़ा सा, कहता है थोड़ा सा मुझे तो दे दे, खावर बेटा तुम मेरी खातिर इतकाह में बैठ जा, मेरी जिंदगी के पता नहीं, खावर बेटा देख मैं तेरी ठोड़ी को हाथ लगाती हूं तो चला जा, मेरी खातिर बैठ जा। खावर बेटे ने मां को छटक दिया और खावर बेटा उस वक्त 70 के पेटे में था, टांग कटी हुई थी और कटी टांग में मुझ अजनबी को अपने गम के आंसू सुना रहा था। क्यों? मुझ अजनबी ने थोड़ी सी मोहब्बत की बात कही थी, वहां उसकी ना सुनने वाला था। सोचूं के एक धारे थे जो पिछली 70 साल की जिंदगी को सोच रहे थे, और जब एनेस्थीसिया बेहोश करके खावर बेटे की टांग काटी जा रही थी, मां आके मिन्नतें कर रहे थे, खावर बेटा मेरी खातिर। मैं बाजू का अम्मा के पास जाता हूं, अम्मा कहती है तो जट गिनते बंदे आवे नहीं, बहुत सारे बंदे साथ लेके आता है। बाजू का मेरे पास कोई गाड़ी वाला होता, मैं कहा गाड़ी में बैठो, मैं अम्मा की मजार पे बैठ के थोड़ी देर आ जाऊंगा, फिर तन्हा बैठता हूं, इजाजत मांगता हूं, मैं जाऊं। कुछ और देर बैठ जाऊ, कभी मां की खातिर आखिरी अशरा, कभी नस्लों की खातिर आखिरी अशरा, कभी दौलत की खातिर आखिरी अशरा, कभी नस्लों के बख्त और नसीब की खातिर आखिरी अशरा, और कभी दस्त गैब की खातिर आखिरी अशरा, कभी अपनी आखरत की खातिर आखिरी अशरा, कभी अपनी तन्हाइयां जब हमेशा की तन्हाइयां हो जाएंगी आखिरी अशरा। बोलो कौन से आखिरी अशरे का मैं आपसे सवाल करूं, मैं किस किस आखिरी अशरे की आपसे भीख मांगूं। कौन सा आखिरी अशरा, हम ना होंगे तो किसी और के चर्चे होंगे, चल चलाओ की दुनिया है। मैं परसों जा रहा था, हमारे यहां ये गैस लाइन पहले खराब हो गई, पर हमने कोशिश की नई गैस लाइन डली, खुदाई की ना तो पतली ईंटें निकल रही हैं, हाय मैंने कहा यहां भी कोई बासी पहले रहते थे, पतली वो मुगलिया दौर की शाही किले वाली पतली ईंटें खुदाई से निकली और पड़ी थी, और मैं पतली ईंटों को देखता रहा, रोज आना रोज जाना, अपनी पूछ सकते मेरे अंदर से क्या गुजर रही थी। यहां भी बासी रहते थे, उनकी भी जिंदगी थी, उनके भी महल्लात थे, उनके भी बंगले कोठियां थे, उनके भी मसरूफ जिंदगी थी, कहां गए? उनकी भी मां कहती होगी खावर बेटा मेरे लिए दस्त, उनका भी वालिद कहता होगा, उनका भी वालिद कहता होगा यासीन साहब कह रहा बेटा शफी सारे भूल जाते हैं, मुझे जरा देर से भूलना। उनतीस की रात को इसको हाथ मिलते हैं, जुबान मिलती है, ये नेमते रोज नहीं मिलेंगी, उम्रें छोड़ी हो गई। मेरे दोस्त परसों कल गए एक बंदे को ढूंढने, पता चला वो तो 5 साल पहले फौत हो गया था, तो 5 साल पहले फौत हो गया, उसको ढूंढने गए, उससे को मशवरा करने गए किसी शोबे का, उन्हें 5 साल पहले फौत हो गया था। मुझे एक मंजर याद है, नामी या 10वीं मुहर्रम थी, मेरा क्लास चला था, हम 7वीं 8वीं में पढ़ते थे, वो कोई खाना पीना कोई नजर नियाज ना उसका थैला लेके तेज तेज जा रहा था। मैं कह वे जबलाई आके, हाँ तारिक क्या हाल है, अब आके अब मर गया। मुझे आज तक याद है, मैंने उससे पूछा उसका नाम निकनेम था, मैंने कहा क्या हाल है, मैंने कहा अब्बा, फिर अब्बा मर गया, اس کے بعد مڑ کے نہیں دیکھا کہ ابا مر گیا بس ختم. مجھے آج اس کی بے اعتنائی کے لفظ یاد ہیں, ابا مر گیا ختم. کوئی ضرورت نہیں ابے کو کون پوچھے, ابا تنہائیوں کی زندگی قبر میں گزار رہا اور یہ تسبیح خانے میں گزارے لمحے اور یہ یاد آئیں گے. اما بھی اتنی منتیں نہیں کرتی تھی جتنا طارق بیٹھا تسبیح خانے کے ممبر پہ میری. یہ بیٹھا اتنی منتیں کر رہا ہے, اسے اپنی رونق چاہیے, اس کے پاس زیادہ پیسے ہیں کہ اتنے بجلی کے بل اور اتنا ڈیزل اور اتنے جنریٹر اور اتنے کھانے اور اتنے کیا. مولا تیرا شکر ہے تو کہاں لگوا رہا ہے, تیرا کرم ہے. کتوں کی ریس اور گھوڑوں کی ریس اور چوہے اور کہاں کہاں نہیں لگوا رہا, تیری عنایت ہے. ماں بھی اتنی منتیں نہیں کرتی ہوگی. آؤ دست غیب لے لو نسلوں کے لیے, ورنہ کہیں نسلوں کو فقر فاقہ غربت تنگ دستی دھکے نہ دے کے چھوڑنا. نسلوں کے لیے دست غیب لے لو, نسلوں کے لیے بہاریں اور برکتیں لے لو, اور اپنے لیے غیبی نظام رحمتوں کا عافیتوں کا عطاؤں کا لے لو. اور یہ آخری اشرہ پکار پکار کے کہہ رہا ہے کوئی لینے والا آئے مجھ سے لے لے. میرا اللہ کہتا ہے پہلے آسمان پہ آ گیا ہوں, میرے بندے تو مجھ سے دولت مانگ دوں گا, رزق مانگ, صحت مانگ, عافیت اور عزت مانگ, کمال اور جمال جو مانگنے مانگ دوں گا. مانگ تو صحیح, تنگی داماں پہ کیوں جاتی ہے جاتا ہے, تجھے میرے خزانوں کا پتہ ہے ہی نہیں. یہ تو خیمے لگانے اور منہ لپیٹنا اس وقت ہوتا تھا جب خواتین نہ گھر میں ہوتی تھیں اور گھر میں جوائنٹ فیملی ہوتی تھی, ٹبر ہوتا تھا اور غیر محرم آتے تھے, پھر خواتین منہ لپیٹتی تھیں اور خواتین پردہ کرتی تھیں. خاتون کا خاتون سے پردہ نہیں ہوتا. اعتکاف میں بعضوں کا خواتین پردہ کر لیتی ہیں, منہ لپیٹ لیتی ہیں, وہ مخلص ہیں, سچی ہیں, لیکن انہیں مسئلے کا پتہ نہیں. یہ اس وقت ہوتا تھا جب گھر میں خواتین اعتکاف کرتی تھی اور گھر میں کوئی غیر محرم کا آنا جانا تھا, یہ اس سے پردہ ہوتا تھا. اور خیمے اس لیے لگتے تھے تاکہ تنہائیاں ہوں جہاں مجمع بہت زیادہ ہو, جیسے حرم میں مجمع بہت زیادہ ہے. کبھی آپ نے دیکھا وہاں خیمے لگتے ہیں؟ نہیں خیمے لگتے. جہاں مجمع بہت زیادہ ہو وہاں اپنی زندگی کے دل کی تنہائیوں میں اپنے آپ کو تنہا کر لیں کہ دنیا کے مشغلوں میں ہم با خدا رہے. اعتکاف کا راز بتا رہا ہوں آخری عشرے کا, اس شعر میں ذرا غور سے سنیے گا. دنیا کے مشغلوں میں ہم با خدا رہے, سب کے ساتھ رہتے ہوئے سب سے جدا رہے. ہاں سب کے ساتھ رہتے ہوئے سب سے جدا رہے. اس 10 دن میں اپنے موبائل کو, اپنے کانوں کو, اپنی زبان کو, اپنی محفلوں کو, اپنی زندگی کو صرف 10 دن میں صبر لے لے. 29 کی رات تیرے لیے ہاتھ میں ملیں گے اور 29 رات تجھے زبان میں ملے گی اور 29 کی رات اور 27 کی رات روح ملے گی اور 23 کی رات تیری تقسیم ہوگی اپنی چاہتوں کو اللہ کے سامنے پیش کر, اور عید کی رات چاند رات بس رب کی طرف سے پھر فیصلے ہو جائیں گے. اور ہے کیا صرف اپنے آپ کو اس حال میں بیت الخلاء یا صرف کھانے کی جگہ, بس یہی اپنے آپ کو کر لو. اوپر صحن میں رات کو جا سکتے ہیں, دل چاہتا ہے رات کو بندہ تھوڑا سا ہوا لگائے جا سکتا ہے, کیا حرج ہے؟ یہ حصہ ہے, یہ حال ہے. اوپر کا بہت بڑا صحن ہے یا نہیں؟ بہت بڑا صحن ہے, ماشاءاللہ چھت ہے اور بیت الخلاء ہے, یہی کچھ ہے. باقی سونا بھی وہی ہے, کھانا, عبادات, اعمال, تسبیحات, ذکر, نماز اور زیادہ سے زیادہ تلاوت, قرآن کی زیارتیں, قرآن سے دوستی, اور قرآن کو رو رو کے منانا قرآن کو, اور قرآن سے معافی مانگنا, قرآن تجھ سے بے وفائی کی تھی میں نے, آج وفا کرتا ہوں, ایک وعدہ کر مجھے قیامت کے دن نہیں چھوڑے گا, میری شکایت نہیں کرے گا. فرمایا سورت بقرہ جھگڑالو سورت ہے, حدیث کے الفاظ ہیں, اللہ سے سورت تبارک الذی اللہ سے جھگڑا کرتی ہے, یا تو مولا اپنے قرآن سے نکال دے یا پھر اس کو جہنم سے نکال دے. یہ تو سورت تبارک اللہ جی کی صورت حال ہے. میں نے حدیث عرض کی ہے مفہوم پورے قرآن کا کیا حالات ہوں گے ان 10 دنوں میں. قرآن کے ساتھ دوستی سب سے زیادہ, نوافل, صلاۃ و تسبیح اور پھر اجتماعی عمل جتنے بھی یہ ہیں, کہیں ایسا نہ کرنا کہ 10 دنوں میں سوتے رہنا دن میں 4-4 دفعہ, رات کو سونا ویسے ضروری, فجر سے ظہر اور ضروری, ظہر کے بعد ویسے جو ہے کہنے لگا کیلولا اور عصر کے بعد کمر سیدھی. نہ کرنا دن میں 4 دفعہ سونا, مزدوری کرنا, اٹھ سہیلی کچھ کام کریں تب ملے گی کچھ مزدوری. بن محنت کوئی کام نہ آئے, کام آئے ناداری. محنت کر کے ان 4 دنوں کے اندر, 10 دنوں کے اندر اللہ سے فیصلے کروا لیں اور روحانی وجود کو بنا دیں اور اپنی زندگی کے فیصلے کرا کے اللہ سے کہہ دیں کہ مولا بس یار رہے, یا رب تو میرا اور میں تیرا یار رہوں, ہر وقت ذکر و فکر میں تیرے مست رہوں, سرشار رہوں اور ہوش رہے نہ مجھ کو کسی کا, مگر میں تیرا, مگر میں تیرا, مگر میں تیرا, ہر وقت ذکر و فکر میں تیرے مست رہوں, سرشار رہوں, ہوش رہے نہ مجھ کو کسی کا, مگر میں تیرا ہوشیار رہوں. یاد میں تیری سب کو بھلا دوں, کوئی نہ مجھ کو یاد رہے. ان 10 دن میں یاد میں تیری سب کو بھلا دوں. خواتین بھی مرد بھی سب سے کہہ رہا ہوں ان 10 دن میں یاد میں تیری سب کو بھلا دوں, کوئی نہ مجھ کو یاد رہے اور تجھ پہ سب گھر بار لٹا دوں, کون آئے دل آباد رہے. کر لیا فیصلہ, فیصلے کچھ اور کر کے آئے تھے. جو اللہ کے لیے فیصلے بدل دیں, جو اللہ کے لیے قربانیاں کر لیں, جو اللہ کے لیے اپنے من اور تن اور سوچوں اور جذبوں کو مٹا دیں. میرا اللہ کہتا ہے میرے بندے میں تیرے دل کی آوازیں بھی جانتا تھا, تیرے پروگرام اور نظم بھی جانتا تھا, تو نے میری خاطر بدل دیا تو پھر ٹھیک ہے. تیری مقدر اوپر نصیب میں تیری اور تیری نسلوں کے لیے دھکے تھے, قرضے تھے, بیماریاں, دکھ, تکلیفیں, آفتیں, عذاب تھے, پھر تو نے بدلا, پھر میں بھی اپنی تقدیر کا قلم بدل دیتا ہوں. وہ لکھ سکتا ہے تو مٹا بھی سکتا ہے, لوح بھی تم, قلم بھی تم, تو لوح بھی ہے, قلم بھی ہے, تیرے پاس سب کچھ ہے, اپنا لکھا خود مٹا دے, تجھے کون پوچھے گا. پر یہاں زمین پہ تو فیصلے کر, زمین پہ تو فیصلے کر, اپنے نظم اور پروگرام کو چھوڑ دے, گمان آئے خیال آئے چھوڑ دے. آئیں گی بڑی سوچیں. ہم نے بچپن میں ایک کہانی پڑھی تھی, ایک دیو کو, شہزادی کو دیو اٹھا کے لے گیا, بڑے لوگ گئے, بادشاہ نے اعلان کیا جو اس کو چھڑوا کے لائے گا تو میں آدھی حکومت بھی دوں گا اور شادی بھی کر دوں گا. کئی قسمت آزمائی میں گئے, واپس نہ آئے. ایک بندہ کہنے لگا چلو میں بھی قسمت آزمائی کروں. آگے گیا تو ایک چھوٹی سی کٹیا سی تھی, جھونپڑی, وہاں ایک بابا جی بیٹھے تھے. سلام کیا تو بابا جی نے کہا بیٹا کہاں چلے؟ کہا شہزادی کو چھڑوانے. کہا دیکھا آگے جانا تو کئی بندے پتھر کے بنے ہوئے ملیں گے تجھے. کیوں؟ کہا کہ ان کو آوازیں بہت آئیں گی ادھر ادھر سے, کسی آواز پہ ادھر ادھر نہ دیکھنا, کان نہ دھرنا, بس سیدھے چلے جانا, آگے دیو تیرا کچھ نہیں کر سکے گا. جنہوں نے بھی آوازوں پہ کان دھرے وہ پتھر کے بن گئے. ہاں یہ قدم قدم بلائیں, یہ سودا ایک ہوئے جانا, جنہیں زندگی اور پیاری وہ یہیں سے لوٹ جائیں. بڑی آوازیں آئیں گی کیا بنے گا تیرا, کچھ نہیں بنا, کچھ نہیں ہوگا, وہ تو بنانے تیرا وہاں کچھ نہیں بنے گا, تیرا یہاں بنے گا, تیرا وہاں ساری زندگی وہیں گزاری, وہیں سے مراد اپنے گھر, اپنی دکان, اپنے دفتر, اپنے مقام, اپنے مکان میں, وہاں تیرا بنے گا, یہاں تیرا بنے گا, یہاں. بڑی آوازیں آئیں گی. کبھی آپ نے مؤذن کو دیکھا کانوں میں انگلیاں ڈال کے نہ اذان دے رہا, ادھر ادھر لاکھ شور آئے, کچھ نہیں کہتا, شور اذان کے بعد کہتے ہیں کیا بات ہے, انہوں نے کہا شور اتنا, انہوں نے کہا آواز کچھ آئے, میں نے اپنی آواز اذان پوری کرنی ہے. اللہ والو اذان پوری کر لو, اقامت ہو گئی ہے, جنازہ ہونے والا ہے, اس لیے جنازے کی نہ اذان ہوتی ہے نہ اقامت ہوتی ہے. کانوں میں انگلیاں دے دو, کہنے والے بہت کہیں گے, میسج بڑے آئیں گے, باتیں بڑی آئیں گی, دل پڑے پیغام واٹس ایپ کے چھوڑے گا, دل ای میلز بھیجے گا, کمنٹس دے گا, کچھ نہیں ہوتا. और बच्चे का लाश तक नहीं देखा को, जब बच्चे की नीकर में होता है उसको यूं पकड़ो इतना बड़ा हो जाता है, फिर छोड़ो फिर इतना होता है। और ये शैतान अपनी मुश्किलें मसले परेशानियां घरेलू उलझने जिम्मेदारियां यूं इतनी बड़ी करके दिखाएगा, अरे घर से निकले हो ही नहीं मसाइल के हल के लिए। सुलझाते सुलझाते जिंदगी गुजर गई ना सुलझे, ये मंजिल वही है जहां रिस्क बख्त इज्जत बरकत सेहत खुशियां खुशहालियां मुकदमात के खुलासी मर्जों से खुलासी वबाओं बलाओं आफतों से, ये रास्ता वही ये मंजिल वही, ये वही रास्ता है ये वही मंजिल है। तो क्या ख्याल है फिर फैसले बदलेंगे? 23 की रात को क्या फैसला करना है खुद बैठ के सोच लेना जरा, और 27 की रात को क्या मिलना है जरा फिर सोच लेना, और 29 की रात को क्या पाना है ये भी जरा सोच लेना, और चांद रात को क्या झोलियां भरनी है जरा ये भी सोच लेना, ये भी जरा सोच लेना कि क्या मिलना है। बेरी के पत्तों का अमल, हाँ जी, पत्ते जेब में है, तस्बीह खाना भी वह है, कहां बेरी के पत्ते भी इकट्ठे करवाए लिफाफे भी बनवाए, और फी लिफाफा 1000 रुपए तो कम से कम देना चाहिए, मुंह खावे आंख शर्मावे कुछ तक ख्याल करो। कंटीन वाला बेचने के लिए अपने पास ले आया था, कंटीन वाला बेचने के लिए ले आया हूं कि बेबसे अपे गिनसन की वेदा गिनन है तो बेबस कैसे ना ले के ना। मैं कहता हूं मुझे दुनिया कहती है आप तो माओ से ज्यादा मोहब्बतें देते हैं, दुनिया कहती है, क्या ये झूठ है? मेरी तरफ देखो, क्या ये झूठ है? लिफाफे लिए, अच्छा मैंने इनसे कहा ख्याल करना कागज का लिफाफा लेना, कागज के लिफाफे में पत्ता उबलता नहीं खराब नहीं होता, क्यों? कागज उसकी नमी को चूस जाता है, प्लास्टिक का लिफाफा ना लेना, प्लास्टिक के लिफाफे में घर जाते जाते हर यह बात थी वैसी हर चीज खराब खरम हो जाएंगे, और कागज के लिफाफे का फायदा क्या है? इसमें खराब नहीं होता, खुश्क होगा खुश्क होगा। कागज का लिफाफा भी मोटा कीमती लिया, स्टेपलर लगाया, बंदे बिठाए, कहां से बेरी के पत्ते कटे किए, और आजकल पता है बेरी के पतझड़ की मौसम है, कमी बेरी पे नजर रखना, ये रास्ते में एक बेरी है पतझड़ है, पत्ते बड़ी मुश्किल से हैं, और कितने कांटे हाथों को छील दिए, कितने हैं पत्ते? 7 पत्ते आपको घर बैठे मिले हैं, सोचें तो सही, ये मोहब्बतें कौन देगा, ये उल्फतें कौन देगा, ये वफाएं कौन करेगा? दुआ करो अल्लाह मेरी और मेरे साथियों के जज्बे सच्चे रखे। जब मजमे बढ़ जाते हैं, जब मजमे बढ़ जाते हैं, जब हाथ फैलते हैं मुसाफे के लिए या हाथ फैलते हैं इस्तकबाल के लिए उठते हैं, उस वक्त मुझ जैसा तारिक अपने आप को मुखलिस होने का दावा नहीं कर सकता, फिर मौत बताएगी तारिक ईमानदार था या दुकानदार था, तारिक एक नंबर था या दो नंबर था, फिर ये मौत बताएगी। मौत से पहले मुझ जैसे बंदे मुखलिस होने का दावा नहीं कर सकते, नहीं कर सकते। जब मजमे बढ़ जाते हैं फिर मिंबर पे मसनदों पे बैठने वाले मुखलिस होने के दावे नहीं कर सकते। पत्ते आपके पास हैं, इनको मैं दम करूंगा, और तरकीब आपको पता है कि हर पत्ते के ऊपर 3 बार शहादत का कलमा ला इलाहा इल्लल्लाह, इसका तरीका सुन ले जरा, ये 40 पत्तों का अमल भी है 7 पत्तों का अमल भी है, गौर से सुने और एक दफा सुने, 7 पत्तों में भी वही तासीर 40 पत्तों में भी वही तासीर है। आपके पास ये 7 पत्ते हैं, इसके मैं 2-3 तरकीबें बताता हूं, और पहले बता दूं बेरी के पत्ते क्यों हैं, मैयत को आखिर बेरी के पत्तों से क्यों नहलाया जाता है, बेरी के हर पत्ते के ऊपर नूर है, اور قیامت کے جنت میں بھی بیری کا درخت ہے جس کو سدرہ کہتے ہیں، سدرۃ المنتہا، لیکن اس میں کانٹے نہیں ہوں گے، پھل ہی پھل ہوں گے. ہر بیری کے پتے پہ اولیاء جنات رہتے ہیں، ہر بیری کے درخت پہ اولیاء جنات رہیں گے. کبھی بھی کسی بیری کے درخت پہ گندے چوڑے اور خبیص اور بد کردار اور کالے جنات نہیں رہیں گے. ہمیشہ بیری کے درخت پہ نیک اولیاء جنات، جنہوں نے ہر پتے پتے پہ لاکھوں کلمہ درود اور اللہ کے نام کا سجدہ دیا ہوا ہے. ہاں ہاں، یہ بڑوں کی بات کہہ رہا ہوں، میرے پاس اس کے حوالے ہیں، میں بغیر ریفرنس حوالوں کی بات نہیں کرتا. بھائی چپ کر کے بیٹھ جائیں، ہلچل کیوں مچا رہے ہیں؟ لوگوں کے بیگوں میں پڑا ہے. ہاں ہم نے اعلان نہیں کیا نا کہ ہم نے اس کا عمل کرانا ہے. کیا تھا اعلان؟ کیا تھا؟ اچھا، عصر کے وقت ہی بتایا، پھر بھی بیگ میں رکھ کے بیٹھے ہیں. ہر بیگ پر پتے کے اوپر کتنا کروڑوں درود، کتنا کروڑوں کلمہ، کتنا لاکھوں کروڑوں درود، ہر بیری کے پتے پر. اب اس بیری کے پتے پر کیا کرنا ہے؟ تین بار صرف تیسرا کلمہ پڑھ لینا ہے. کتنی بار؟ کتنی بار؟ اور سات پتے ہیں. اب طریقہ اس کا یہ ہے کہ آپ اکٹھے سات پتے پانی میں ڈال دیں، لکھے نہیں، آپ سن لیں میری بات، سن لیں. بڑے سے پتیلے میں پانی ابال دیں، 10-20-30 من پانی ہو پتوں کو ڈال دیں. ڈال کے بالٹی لے کے پانی کی ایک مگ ان پتوں والا پانی اس میں ڈالیں اور اس سے نہا لیں. گھر کا ہر فرد ایک بالٹی سے ہر بندہ نہائے، اور مگ پانی کس کا ڈالے؟ یہ پتوں والا پانی اس بالٹی میں ڈالے اور سارے نہا لیں. ایک طریقہ یہ ہے کہ ایک پتا استعمال کیا جائے، اس پتے سے سارے گھر والے نہائیں، ٹھیک. دوسری دفعہ دوسرا پتا استعمال کیا جائے، پانی میں ابالا جائے اور اس پانی میں سے مگ پانی، ٹھیک، اور بالٹی کا باقی پانی. دیکھو، حلال کا ایک قطرہ حلال، حرام کا ایک قطرہ حرام. اس کا ایک مگ جائے گا، سارے پانی میں برکت ہو جائے گی، سارے پانی میں برکت ہو جائے گی. اور یہ جو پانی سے نہائے گا، اللہ اکبر، میں آپ سے کہہ رہا ہوں نا، آخر میت کو بیری کے پتوں سے کیوں نہلایا جاتا ہے؟ بیری کے پتوں میں ایک خاص برکت ہے، بیری کے پتوں میں ایک خاص بخشش ہے، بیری کے پتوں میں ایک خاص شفا ہے، بیری کے پتوں میں ایک خاص عنایت ہے، اور بیری کے پتوں میں جادو جنات کا علاج ہے، لا علاج بیماریوں دکھوں کا علاج ہے. بیری کا پتا دل کو دھو دیتا ہے، جسم کو دھو دیتا ہے، گناہوں خباستوں نجاستوں اور غلاظتوں سے دھو دیتا ہے بیری کا پتا. بیری کا پتا، روایات میں بیری کے پتے، بیری کے درخت اور بیری کے ساتھ بہت زیادہ تعلق ہے. بیری، بیر کو تعلق بہت زیادہ ہے، بیری ہے یا بیر ہے ایک ہی چیز ہے. تو یہ پتے بہت شفا ہیں، اس کے بہت تجربات ہیں، اس کے بہت زیادہ باکمال تجربات ہیں. تو اس کا عمل جو ہے ابھی ہم کرتے ہیں اس کا عمل، اور اس عمل کو بہت توجہ سے کریں گے. آج کے ماشاءاللہ یہ عمل میں شامل ہے، اور حیرت انگیز عمل ہے اس کا، بابرکت عمل ہے اس کا. تو بیری کے پتے کی ترکیب سمجھ آ گئی؟ ٹھیک، سمجھ آ گئی نا. اور سورۃ کوثر کب پڑھنی تھی؟ آج سورۃ کوثر بھی پڑھنی ہے. آج سورۃ کوثر 313 بار انفرادی برکتوں کے سال کے بعد پڑھ لو، بس پھر اپنی تھیلی پہ دم کر دو. آج سورۃ کوثر، ابھی ہم پتوں پہ عمل کرتے ہیں انشاءاللہ، اور آج سورۃ کوثر بھی ہے. اور یہ بتائیں، جن کو لقد جاءکم رسول کے تعویذ کی تاثیر ملی ہے، جو میں نے 26 رمضان 26 محرم کو بتایا، اور لقد جاءکم سورۃ توبہ کی آخری آیت، بھائی کیا ہے کہتے ہیں، جن کو سورۃ توبہ کی آخری آیات کی تعویذ کی تاثیر ملی ہے، اور جنہوں نے اس کو آزمایا ہے، کون کون ہے؟ جنہوں نے ایک دفعہ نہیں، دو دفعہ نہیں، چار دفعہ نہیں، بار بار آزمایا سورۃ توبہ کے تعویذ. खड़े हो जाएं आप, ठीक है, दो अफराद ने आजमाया, अच्छी बात। सूरत तौबा के तावीज की, सूरत तौबा की आखिरी आयत, लकद खड़े रहें, आप भी खड़े रहें, आप भी, ठीक है। सूरत तौबा के तावीज, लकद जाकुम रसूलुन, इसके तावीज लिखने की हमने तरकीब बताई थी, उसको फिर लोगों ने आजमाया, उसका नफा पाया, उसका फायदा पाया। आप एक दो तीन, वो पीछे चार पांच छह सात, बस आप हजरात अभी दुआ और जब महफिल खत्म होगी इसके बाद आप नीचे तीन नंबर हाल में चले जाएंगे। कौन से हाल में? ये एक दो तीन नंबर हाल के अंदर चले जाएंगे आप हजरात, ठीक है ना, तीन नंबर हाल में तशरीफ ले जाएंगे इंशाल्लाह। काली दुनिया, काले लोग, काले रोग का चिल्ला, और इसकी दुआ 29, इसका चिल्ला 19 मई से शुरू होगा, और या लतीफो या वदूदो एक तस्बीह उस पर पढ़ते रहें, और इसमें आजम का दम इंशाल्लाह 5 जून फजर की नमाज के बाद होगा, और रमजान मुबारक में 27 की रात को सादगी से निकाह करने वाले यहां आएंगे, लेकिन 9 बजे पहुंच जाएं, 9 बजे के बाद आने वालों से माजरत होगी। ईद उल फित्र इंशाल्लाह 7 बजे होगी, और खवातीन के तस्बीह खाने में हफ्स होती है गर्मियों में बहुत ज्यादा, उसकी ठंडक का इंतजाम, उसका कोई अगर माहिर तजर्बाकार हो जरूर राब्ता करे और बार बार करे। मेरे वालिदैन की दुआएं लेने के लिए हवेली में चंद दिन, चंद हफ्ते, चंद महीने गुजारे, और आपको मुशाहदात की कापी दी गई है, पहली कापी की कुरानदाजी हमने कर दी है अल्हम्दुलिल्लाह, उसके टोकन मिलेंगे। दूसरे मुशाहदात की कापी दी गई है, अपने तजर्बात मुशाहदात किसी तावीज नक्श का फायदा, वो जरूर उसमें तवज्जो करें। रूहानी जानिसारों की टीम उम्मीद है अपनी तवज्जो से खिदमत सर अंजाम दे रही होगी, और तीन तावीजात का मजमुआ लिखने को दिया है, लिखते भी रहें पहुंचाते भी रहें। विहाड़ी में इंशाल्लाह जो दर्श है ईद के तीसरे दिन 1 बजे होगा, और एक फैसला करें कि आए हम फैसला करें, आए फैसला करें, इंसानियत के लिए फूल बिखेरेंगे और कांटे चुनेंगे इंशाल्लाह करें, आए फैसला करें, इंसानियत के लिए फूल बिखेरेंगे और कांटे चुनेंगे। अब इंशाल्लाह अमल शुरू हो रहा है इसका, बेरी के पत्तों का मैं इस पर दम करूंगा, दम करने के बाद फिर इंशाल्लाह मुजरिमाना हाजिरी है, वो अमल हमारा है, और फिर दुआ है। तरीका आपको समझ आ गया? अब आप दाएं हाथ में इसको लें, दाएं हाथ में लेके बैठें, और आप जिस हालत में हैं कोई हर्ज नहीं, दाएं हाथ में लेके बैठें। एक लफ्ज आपने पढ़ना है, और हमारे जिम्मेदार हजरात जो तस्बीह अपना रमजान की फिक्रमंद टीम है वो इसको लिख ले आइंदा साल की याद दहानी के लिए, एक लफ्ज पढ़ना है। अज़ली करम अल्लाह वजह से किसी ने पूछा, पहले बता दूं हजरत आपने जिंदगी इल्म में गुजारी है, इल्म के समंदर हैं, तो आपने इस्म आजम किस लफ्ज में पाया? फरमाया ने मैंने इस्म आजम या जाहिरों में पाया, या जाहिरों में पाया। कई और रिवायात पे हैं आपके इस्म आजम, एक रिवायत है मैंने इस्म आजम काफ हा या आइन स्वाद और हामी आइन सिंह का, तो मैं इस रिवायत को बयान कर रहा हूं। तो आपने हाथ में लेके सांस रोक के या जाहिरो पढ़ना है, फिर सांस जब टूटे इस पे मैं भी फूंक मारूंगा, आप भी फूंक मारेंगे, हमने तीन सांसों में या जाहिरो पढ़ना है, समझ गए? अब आखिर दुरूद पाक एक दफा पढ़ लें और सांस रोक के या जाहिरो पढ़ना शुरू करें, इसको हाथ में लेकर। अगला सांस, आखिरी सांस, الحمدللہ. اللہ مبارک کرے آپ کی نعمتیں, آپ کی چیزیں, اللہ پاک اس کو برکتوں سے نوازے. اور مجرمانہ حاضری اللہ کی بارگاہ میں یہ کس لیے کرتے ہیں اس کو بھی ذرا غور سے سن لیے کہ یہ دیکھے نا, یوں مجرم. میں ایک جگہ باکو میں جا رہا تھا تو ایک جگہ گیا تو ایک وہاں اصول ہے قبر کے ساتھ نا اس بندے کا پتھر کا بت بنا کے کھڑا کرتے ہیں تصویر. تو وہ بندہ قبر کے وہ بت بناتا تھا, مسلمان تھا, سامنے نا شراب کی بوتل پڑی تھی تو زبان تو آتی نہیں تھی. تو میں نے کہا یہ ایسے نا ہاتھ کر کے کہنے لگا نا نا نا, ہائے اس کا ایمان تھا اور اوپر ہاتھ کر کے لگا اگر میں نے یہ پی تو اللہ اسے باندھے گا, اللہ اسے باندھے گا. ہم عراق میں گئے تو عراق میں جو عراق کا دروازہ تھا بغداد کا, بغداد کا دروازہ تھا, وہ جو دروازہ تھا وسطی دروازہ شہر کے دروازے ہوتے ہیں, اس دروازے میں ہم چلے گئے. سیکیورٹی گارڈ بیچارہ کہیں سویا ہوا تھا. جب ہم واپس آ رہے تھے تو پوچھ لے گا تم کیسے آئے, اور یوں ہاتھ کر کے لگا تم آئے تھے تم باندھے جاؤ گے. ہم تو واپس جا رہے تھے. یہ ایک زندگی کی مجرمانہ حالت ہے کہ مولا تیری بارگاہ میں مجرم بن کے آئے ہیں. خود ہی تو کہتا ہے میرے بندے, خود ہی تو کہتا ہے میرے بندے, اگر رونا نہیں آتا رونے والی شکل ہی بنا لو, رونا نہیں آتا رونے والی حالت ہی بنا لو. اے سخیا کا مجرمانہ حالت تیری بارگاہ میں پیش کر رہے. اور جو لفظ پڑھ رہے ہیں نا لفظ, ان لفظوں کے اندر حدیث اور قرآن کے الفاظ ہیں اور ان لفظوں میں بڑی طاقت ہے. اور جب بندہ اس ہاتھ کو چھوڑتا ہے, جب بندہ اس ہاتھ کو چھوڑتا ہے تو اس کے انگ انگ اور رگ رگ اور ریشے ریشے سے زنجیر ٹوٹ جاتے ہیں بندشوں کے, پریشانیوں کے, بیماری تکلیفوں کے, مشکلات مسائل کے, ناکامیاں الجھنوں کے اور جادو جنات اثرات کی بندشیں ٹوٹ جاتی ہیں. یہ جو لفظ آپ پڑھ رہے ہیں یہ قرآن اور حدیث کے الفاظ ہیں. اللہم بسمک کہف کتمیر, اللہم بسمک کہف کتمیر, اللہم بسمک, اللہم بسمک کہف کتمیر, 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 اللہم بسمک کہف کتمیر. آمین آمین. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وسلم. دائما حرست نفسي واهلي وديني ومن حذرني ومن غاب عني بالحي الذي لا يموت واصبحت عمسيت في جوار الله الذي لا يرام ولا يستباه وفي ذمته وزمانه الذي لا يغفر الزمان عبده واستمسكت بالعروة الوثقى ربي ورب السماوات والارض لا اله الا هو فاتخذه وكيلا توكلت على الله واعتصمت بالله وفوضت امري الى الله نعم القادر الله فالله خيرا حافظا وهو ارحم الراحمين. وصلى الله على سيدنا ومولانا محمد وعلى اله وصحبه وسلم عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته. لقد جاءكم رسول من انفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم. فان تولوا فقل حسبي الله لا اله الا هو عليه توكلت وهو رب العرش العظيم. اللہ اس آخری عشرے کی ساری برکتیں عطا فرما, اس کی قدردانی عطا فرما, اس کی قدردانی عطا فرما. اگر شیطان اپنا زور لگائے بھی صحیح وسوسوں کے ساتھ, مولا شیطان پہ ہماری مدد فرما, ہماری مدد فرما, ہماری مدد فرما. میں نے مولا دجلہ کے کنارے دریائے دجلہ کے کنارے بغداد میں کھڑے ہو کے ایک دعا مانگی تھی. شیخ عمر سہروردی کے مزار کے ساتھ ہم آگے گئے تو دریائے دجلہ وہاں کشتی میں ایک بندہ بیٹھا تھا اور ایک فاختہ آئی تھی اور وہاں پانی بھرنے آئی تھی. تو مجھے تیری ایک بندی زبیدہ یاد آ گئی تھی جو دجلہ کے کنارے بیٹھی تھی اور زبیدہ نہر کا بل آیا تھا. اس دور میں اربوں کھربوں روپے کا, لوگ پیاس سے مرتے تھے. اس نے نہر کھدوائی تھی, وہ پھاڑ کے اسی دجلہ دریا میں ڈال دی تھی. کہنے لگی میرا مولا اس کا صلہ میں تجھ سے لوں گی. میرا آقا, اے میرا مولا, میرا سخت لجپال اللہ, یہ میری محبت میں آئے ہیں تسبیح خانے میں. ان کے گھروں کے ساتھ بھی اعتکاف کی مسجدیں تھیں, ان کے گھروں کے ساتھ بھی اعتکاف کی منزلیں تھیں, کیونکہ مولا یہاں پانچ وقت نماز اور جمعہ ہوتا ہے. جہاں جمعہ اور جماعت ہوتی ہے اعتکاف ہوتا وہی ہے. یا اللہ یہاں یہ اعتکاف میں آئے ہیں. میرا مولا میرے پاس تو میں خالی ہوں, ان کو سلا ان کو تو اپنی بارگاہ سے دے. تیری دجلہ بہ رہی ہے, تیری رحمتوں کی دجلہ, تیری برکتوں کی دجلہ, تیری دولتوں عزتوں کی دجلہ بہ رہی ہے. مولا وہ دجلیہ خشک ہو جائے ہو جائے, تیری دجلہ کبھی خشک نہ ہوگی. یہ بغداد کی دجلہ ہے, ایک تیری رحمت کی دجلہ ہے. مولا مجھے وہاں یہ واقعہ یاد آیا تھا اور میں نے تجھ سے عرض کیا تھا کہ مولا میرے پاس بندے آتے ہیں, میرے پاس کچھ بھی نہیں ہے. میں اس فاختہ کی طرح ایک چونچ پانی میں بھر کے پینے والا بندہ ہوں اور باقی دجلہ تو ہی تو ہے, تو ہی تو ہے. انہیں اپنی عنایت, اپنی عطا, اپنی شفقت کے مطابق عطا فرما. ان پردیشیوں کی جھولیاں بھر دے, ان پردیشیوں کو مالا مال کر دے اور ہر پاک رات میں ان کو عطا فرما. اللہ 21 کی رات کی نعمتیں عطا فرما, 23 کی رات کی برکتیں عطا فرما, 27 کی رات کی روح عطا فرما, 29 کی رات کی مولا زبان اور ہاتھ عطا فرما, اور لیلۃ الجائزہ چاند رات کی مہریں اور تاج عطا فرما, اور اپنی برکت والے فیصلے عطا فرما اور ان کو قبول فرما. اور جتنی دنیا میں بیٹھی تیری بندیاں اور بندے ہیں انہیں قبول فرما, انہیں قبول فرما, انہیں قبول فرما. ان کی دنیا آخرت میں خیریں عطا فرما اور برکتیں عطا فرما اور راحتیں عطا فرما اور خوشیاں خوشحالیاں عطا فرما. دل کی مرادیں پوری فرما, مشکلات حل فرما, ناکامیاں دور فرما, دور فرما, دور فرما, دور فرما. آمین, 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 آمین. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ وازواجہ وبناتہ واہل بیتہ واہل بیتہ وعترتہ اجمعین. آمین برحمتک یا ارحم الراحمین. اب آپ ایسا کریں, توجہ سے بیٹھ کے نا 313 دفعہ سورۃ کوثر پڑھ لیں, معمولات کر لیں. آج ہماری محفل یہی ہے, اصل تو ملنا ہے نا, اصل تو پانا ہے انشاءاللہ. کل سوال و جواب بھی اور بھی. آج تاک رات کا عمل پوری توجہ سے کر لیں انشاءاللہ, ڈوب کے کریں اور دیکھیں آپ حالت اعتکاف میں ہیں. زیادہ باتیں نہیں, گفتگو نہیں, کچھ نہیں, بس ضرورت کے مطابق بات. آپ بیت الخلاء جا سکتے ہیں, کھانے کے اوپر جا سکتے ہیں, صحن میں جا سکتے ہیں اور حال میں رہیں, بس کوئی پابندیاں نہیں. لیکن یہ پابندی تھوڑی سی اپنے اوپر کر لیں, اسے سختی نہ کہیں, پابندی کہیں. اور خواتین کے لیے منہ لپیٹنا ضروری نہیں, تنہائی ضروری ہے. موبائل, باتیں, چیزوں سے, خاص طور پہ جھگڑا, لڑائی یا کسی چیز سے بالکل احتیاط کریں, کیونکہ حالت اعتکاف میں لڑائی, جھگڑا, تو تکرار اور ناگواری, حتیٰ کہ ماتھے پہ بل آئیں تو یہ بھی اعتکاف کی زندگی کے لیے خیر نہیں ہے. اللہ قبول فرمائے. السلام علیکم.